आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
चढायो गाली र निन्दा चोट सहेर मन रहेर अन्याय मा पर्यो मन रहेर अन्याय मा पर्यो मन रहेर न्याय गुमायो यीशु तिमीले मलाई बचाउन स्वयंलाई क्रुसमा चढायो गाली र निन्दा चोट सहेर मन रहेर अन्यायमा पर्यो मन रहेर अन्यायमा पर्यो जुने मानिस थिए म त आसराए निराशमा डुबेको विवस्थामा जुने मानिस थिए स्वर्गीय आशा दिएर मलाई अत्यन्त ठूलो बदलाव गर्यो अत्यन्त ठूलो बदलाव गर्यो यीशु तिमीले मलाई बचाउन स्वयंलाई नै क्रुसमा चढायो गाली र निन्दा चोट सहेर मन रहेर अन्याय मा पर्यो मन रहेर अन्याय मा पर्यो मन रहेर न्याय गुमायो
नमस्कार अनि जयमसी प्रिय श्रोता मित्रहरू आशा गर्दछु आज पनि तपाई सबै आनन्दको सलकै साथ बाइबल अध्ययनको निम्ति आफ्नो रेडियोको सेटको सामने आइपुगिसक्नु भएको छ म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु म आशा गर्दछु कि आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो बाइबलबाट आफ्नो वचनबाट कुराकानी गर्नुहुनेछ र हामीलाई आत्मिक रूपमा आशिषित तुल्याउनुहुनेछ धेरै धेरै धन्यवाद तपाईहरूका सुन्दर पत्रहरूको लागि र तपाईहरूका सुझावहरूको लागि पनि अनि तपाईहरूको प्रार्थनाको लागि श्रोता म तपाईलाई यो याद दिलाउन चाहन्छु कि तपाईहरूको प्रार्थना हामी निरन्तर प्रभुमा उचालिरहेका छौं र यदि कुनै त्यस्ता प्रार्थनाहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ हामी प्रार्थना गरिदिनेछौ अनि तपाईँका पत्रहरूको पनि हामी सधैँ आशामा रहनेछौ तपाईहरूले इमेलबाट पनि हामीलाई लेख्न सक्नुहुनेछ तपाईहरूको प्रतिक्रिया सुझावहरूको सधैँ स्वागत छ श्रोता आज हामी बाइबल अध्ययन नहेम्या तेह्र अध्यायबाट देख्न गइरहेका छौं अनि नहेम्याको पुस्तकबाटको हाम्रो वचन अध्ययन आज अन्तिम हो आशा गर्दछु तपाई यस पुस्तकबाट धेरै आत्मिक लाभ प्राप्त गर्नुभयो आज हामी बाइबल अध्ययन नहेम्या तेह्र अध्यायबाट गर्न गइरहेका छौं अध्याय बाह्र र तेह्र बीच कही नहेम्या पहिलेको बाबेलको तर पछिबाट फारसको सुसनको राजमहलमा आफ्नो कामतिर फर्केका थिए अनि मित्र यो उसको काम राजालाई मध्य टक्काइदिने थियो यो कुराको याद राखौं कि उसले राजा आर्सार्जेससँग खाली छुट्टी मात्र मागेर यरूसलेममा पर्खाल निर्माण गर्न आएथे उसले त्यहाँ यरूसलेममा बसोबासको उचित बन्दोबस्त प्रबन्ध गर्नुको साथै पर्खाल निर्माण सिद्ध्याए जुनको समर्पण सेवा बाह्र अध्यायमा देखिसक्यौं त्यसकारण नहेम्या केही समयको निम्ति हुन सक्छ एक या दुई वर्षको लागि फारसमा फर्किआए र त्यस बेला फेरि उसले अर्को छुट्टी मागे ताकि नहेम्या यरूसलेममा जान सकुन् जब नहेम्या यरूसलेममा फर्के उसले मनलाई अचम्म पार्ने कुरा पत्ता लगाए त्यहाँका मानिसहरू अलग हुने कामको सेपरेशनको पालन गरिरहेका थिएनन् जुन तिनीहरूले गर्नुपर्ने थियो तिनीहरू अन्य जातिहरूसँग फेरि मिसिए नहेम्या तेह्र अध्याय एकदेखि तीन पदमा भनिएको छ त्यस दिन जनताको सामुन्ने मूसाको पुस्तक पढेको बेलामा यस्तो कुरा लेखिएको भेटाइयो कि कुनै पनि अम्मोनी अथवा मुआबी परमेश्वरको सभामा कहिले पस्न पाउने छैन किनभने उनीहरू रोटी र पानी लिएर इसरायलीहरूसित भेट गर्न आएनन् तर तिनीहरूलाई श्राप दिन बालामलाई ज्यालामा बोलाएका थिए तापनि हाम्रा परमेश्वरले त्यस श्रापलाई आशिषमा परिवर्तन गरिदिनु भएको थियो मानिसहरूले त्यो व्यवस्था सुनेर सबै पराई वंशका सन्तानहरूलाई इसरायलबाट अलग गराए बालामको कथा गन्ती तेइस र चौबीस अध्यायमा पाइन्दछ इसरायलीहरूले त्यसको पढे र वास्तवमा गर्नुपर्ने कुरा चाहिँ परमेश्वरको आज्ञा पालन गर्नु नै रहेछ भनी निर्णय गरे तिनीहरूले अम्मोनीहरू मुआबीहरूसँग अन्तर्विवाह गरे जुनको पूर्ण
रूपमा परमेश्वरले मना गर्नुभएको थियो र अहिले इसरायलको सन्तानहरूले महसुस गरे कि तिनीहरूले ती जातिहरूलाई आफ्नो मुलुकबाट हटाउनै पर्छ, तिनीहरूबाट अलग हुनै पर्छ। चार पदमा भनिएको छ, यो हुनुभन्दा पहिले नै पुजारी एल्यासिब हाम्रा परमेश्वरको भवनको भण्डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्ठ सम्बन्ध थियो। हेर्नुहोस् त, प्रधान पुजारी स्वयंको कथा, उसले आफ्नो छोरा वा छोरीको विवाह गरी दिएर तोबियासँग वैवाहिक सम्बन्ध गाँसेको थियो। हेर्नुहोस्, प्रधान पुजारी स्वयंले यो अलग हुने कुराको, अलग हुने कामको महत्वपूर्ण काममा परमेश्वरको आज्ञा उल्लंघन गरेका थिए। परमेश्वरले कड़ा गरी अन्य जातिहरूसँग अन्तर्विवाह गर्न मना निषेध गर्नुभएको थियो। म सोच्दछु परमेश्वरले तिनीहरूलाई यसको बारेमा हाँस उड्दो नमूना दिए, अर्थात खास चित्रकथा दिए, कार्टुन दिए, जुन यस प्रकारको कार्टुन थियो कि तिनीहरूले गोरु र गधालाई एकसाथसँग सँगसँगै जुवामा नाड्नु हुँदैन। देख्नुभयो, गोरु शुद्ध पशु हो र गधा अशुद्ध पशुको रूपमा विचार गरिन्दछ। तिनीहरूलाई एक साथमा जुवामा नानु हुँदैन। विश्वासीहरू र अविश्वासीहरू कति पनि एउटै जुवामा नारिनु हुँदैन। म एकजना ख्रिस्टियनको जान्दछु जो व्यापारी हुन् र उसले यस्तो किसिमको पार्टनरशिप वा साझेदारीको निम्ति ठूलो किमत चुकाइरहेका छन्। हामी विवाह वा व्यापारमा अन्य जातिहरूसँग एक साथमा एकै जुवामा नारिनु हुँदैन। चार पदमा भनिएको छ, त्यो हुनुभन्दा पहिले नै पुजारी एल्यासिब हाम्रा परमेश्वरको भवनको भण्डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्ठ सम्बन्ध थियो। पाँच पद, तिनले उसलाई पहिले अन्नबली, धूपहरू, मन्दिरका भाँडाहरू अनि लेबीहरू, गबाइयहरू, द्वारपालका निम्ति तोकिएका अन्नको दशौं अंश, नयाँ दाकमध्य र तेल तथा पुजारीहरूको निम्ति दान राख्ने एउटा ठूलो कोठा दिएका थिए। हेर्नुहोस् त, प्रधान पुजारीले मन्दिरलाई तोबियाको निम्ति स्टोर गोदाममा परिणत गरिदिए। तिनीहरूले कति पनि मानिसहरूको भेटी दानहरू गोदाममा ल्याउँदैनथे। त्यसको सट्टामा तिनीहरूले यसको सफा गरे र अति नै असल सुन्दर गलैचा ओछ्याइदिए। सुन्दर फर्निचर, टेबल, कुर्सी अनि राजकीय विस्तारहरू तयार गरिदिए र वृद्ध तोबियालाई त्यहाँ आउन निमन्त्रण दिए। तिनीहरूले उसलाई भने कि उसले जहिले पनि चाहेको खण्डमा त्यस कोठा प्रयोग गर्न सक्छन्। छदेखि आठ पदमा भनिएको छ, तर यी सबै भइरहेको बेला म चाहिँ यरुसलेममा थिइन, किनभने बेबिलोनको राजा अर्तसास्तको 32 वर्षमा म राजा कहाँ फर्केको थिएँ। केही समयपछि यरुसलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागे र यरुसलेममा फर्के। त्यसपछि तोबियाको निम्ति परमप्रभुको भवनको चोकहरूमा एउटा कोठा दिएर एल्यासिबले गरेको खराब कुरो मैले थाहा पाएँ। म साह्रै अप्रसन्न भए। मैले त्यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिए। यी सबै कुराहरू त्यस बेला घटेथ्यो जब नहेमिया फारसको राजधानी सुसनमा गएथे। म यस मानिस नहेमियालाई धेरै मन पराउँछु, आदर गर्छु। उसले भन्यो, हामी तोबियालाई हटाउनेछौ। त्यो मानिस परमेश्वरको घरमा बस्न योग्य छैन र बस्न पाउने छैन। मित्र, यो कुराको याद राखौं कि हाम्रा प्रभुले एफिससको मण्डलीलाई आज्ञा गर्नुभयो जब उसले तिनीहरूलाई भन्नुभयो, प्रकाश 2:2 पदमा, तिमीहरूले खराब मानिसहरूलाई सहन सक्दैनौ भन्ने र प्रेरित हुँ भनेर हिँड्ने तर ती होइनन्, त्यस्तालाई परीक्षा गरेर झुटा साबित गर्यो भन्ने मलाई थाहा छ। त्यसरी नहेमिया पनि मन्दिरमा गएर तोबियाको सुटकेस, बाकस, झोला उठाएर झ्यालबाट फ्याँकिदिए। उसले तोबियालाई भने कि तिमी अब यहाँ कति पनि बस्न पाउने छैनौ, यहाँबाट हटिजा। नौ पदमा भनिएको छ, ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँडाहरू, अन्न बलि र धूपहरू समेत तिनमा फेरि राख्न मैले आदेश दिए। हेर्नुहोस्, एकपल्ट नहेमियाले सबै कोठाहरू शुद्ध गरे र कोठाहरू पहिलेकै अवस्थामा सुव्यवस्थित रूपमा मिलाए ताकि परमेश्वरको सेवा आराधना नियमित रूपमा चल्न सकुन्। दश पद, लेबीहरूले आफ्ना भागहरू पाएका रहेनछन् भन्ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्दिरका सेवाको जिम्मा लिने लेबीहरू र गबाइयहरू सबै आफ्नो गाउँहरूमा फर्केछन् भन्ने पनि मैले सुने। मन्दिरमा सेवा गर्ने लेबीहरूलाई राम्ररी सहायता दिइएको थिएन, त्यसकारण तिनीहरूले आफ्नो जीवन धान्नको लागि खेतहरूमा काम गर्नु परेको थियो। त्यही नै विकल्प तिनीहरूसँग बचेको थियो। त्यसकारण परमेश्वरको सेवाको आराधना पूजाको उपेक्षा व्यवस्था गरिएको थियो। म विश्वास गर्दछु कि आज धेरै सेवकहरूलाई आफ्नो क्षमता भन्दा धेरै काम गर्न लगाइन्दछ। धेरै परमेश्वरको सेवकहरू परमेश्वरको वचन अध्ययनको उपेक्षा गर्नु व्यवस्था गर्नु परिरहेको छ, किनभने चर्चहरू मण्डलीहरू वा संस्थाहरूले उसलाई प्रशासक र व्यावहारिक रूपमा सबै कुरा बनाउन चाहन्छन्। मित्र, उसलाई संस्था चर्चहरू मण्डलीहरूबाट पनि सहायताको आवश्यक पर्छ, ताकि उसले वचन अध्ययन गर्न र प्रार्थना गर्न स्वतन्त्र हुन सकुन्। म नहेमियालाई मन पराउँछु, आदर गर्छु। उसले भने कि प्रचारक परमेश्वरको सेवकहरूलाई सहायता गर्नुपर्छ। उसले तिनीहरूलाई भन्छन्, तिमीहरूले भेटी दान दशांश ल्याउनु पर्छ र परमेश्वरको सेवामा हुने यी मानिसहरूलाई राम्ररी हेरविचार रेखदेख गर्नुपर्छ, सहायता गर्नुपर्छ। 11-13 पदमा भनिएको छ, यसै कारण मैले अधिकारीहरूलाई हप्काएर प्रश्न गरे, परमेश्वरको भवनको किन अवहेलना भएको छ? अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूका स्थानमा नियुक्त गरे। त्यसपछि सबै यहुदाले अन्नका आफ्ना दशौं अंश नयाँ दाखमध्य र तेल भण्डारमा ल्याए। मैले पुजारी सेमेल्या, शास्त्री सादोक र पदैया नाउँ गरेका एकजना लेभीलाई भण्डारका जिम्मेवार नियुक्त गरे र जकुरका छोरा मतन्याका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरे, किनभने तिनीहरू विश्वासी मानिसहरू गनिएका थिए। तिनीहरूको काम चाहिँ आफ्ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो। 14 पद, हे परमेश्वर, यसको निम्ति मेरो सम्झना राख्नुहोस् र मैले भक्तिसाथ मेरो परमेश्वरको भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्। नहेमियाले परमेश्वरलाई ती सबै कुराको ध्यान दिनलाई विन्ती गर्नुहुन्छ जुन उसले गरेका थिए, र परमप्रभुले त्यही नै गर्नुभयो जस्तो कि उसले विन्ती गर्यो। यहाँ यो उहाँको वचनमा छ। नहेमियाले यो पनि पत्ता लगाए कि मानिसहरूले अरू कुनै कुरा पनि गरिरहेका थिए, तिनीहरूले विश्राम दिनको उल्लंघन गरिरहेका थिए। पद 15-16 भनिएको छ, त्यस बेला यहुदामा मानिसहरूले सबातमा कोल पेलिरहेका र खेतको अन्न जम्मा गरेर दाकमध्य दाक नेभारा र सबै किसिमका भारी गदामा राख्दै गरेका मैले देखे। उनीहरूले यी सबै थोक सबातमा यरूसलेममा ल्याउने गर्थे, त्यसैले त्यस दिनमा खानेकुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेतावनी दिए। यरूसलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्यापारका मालहरू ल्याएर सबातमा यहुदाका मानिसहरूलाई यरूसलेममा बेच्दा रहेछन्। अनि 17 पदमा भनिएको छ, यहुदाका भारदारहरूलाई हप्काएर मैले भने, यस्तो दुष्ट चाल चलेर तिमीहरूले सबातलाई अपवित्र गर्नुको अर्थ के हो? मित्र, भारदार नै ती मानिसहरू थिए जसले यो गर्न अनुमति दिन्थे। अनि 18 पदमा भनिएको छ, के तिमीहरूका पुर्खाहरूले पनि ठिक यस्तै काम गरेका हुनाले हाम्रा परमेश्वरले हामी र यस शहरमाथि यो विपत्ति ल्याउनु भएको होइन र? अब तिमीहरूले सबातलाई अपवित्र पारेर झन परमप्रभुको क्रोध जगाउँदैछौ। नहेमियाले ती इसरायली मानिसहरूलाई परमेश्वरको क्रोधको याद दिलाइदिए, जुन पहिले पनि अहिले वर्तमानमा जुन कुरा गरिरहेका थिए ती कुराहरू गरेकोले गर्दा इसरायल राष्ट्रमाथि भूतकालमा आएको थियो। 19-21 पदमा भनिएको छ, सबातका तयारीको निम्ति यरूसलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेशद्वारहरू थुन्नु र सबात नसिन्दिन्जेल नखोल्नु भनी मैले आज्ञा गरे। सबातमा कुनै पनि भारी भित्र लान नपाओस् भनेर मेरा केही मानिसहरूलाई मूल ढोकाको जिम्मामा नियुक्त गरे। एक दुईपल्ट व्यापारीहरू र सबै किसिमका सामान ल्याउने पैकारीहरूले यरूसलेमको बाहिर रात बिताए, तर मैले तिनीहरूलाई यसो भनेर चेतावनी दिए, तिमीहरू किन शहरको पर्खालकै सामुन्ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्यो भने म तिमीहरूको विरूद्धमा कड़ा कार्यवाही गर्नेछु। त्यसपछि तिनीहरू फेरि कहिले सबातमा आएनन्। मित्र, विश्राम दिनको केही समय अघि सूर्य अस्तयमा नहेमियाले मूल ढोकाहरूलाई थुन्नु आज्ञा गरे। व्यापारीहरू आफ्ना सरसामानहरू लिएर आए, यो सोच्दै कि सधैँ झै आफ्ना माल सामान बेच्न सक्छन्, तर नहेमियाले विश्राम दिनमा कुनै पनि भारी माल सामान भित्र पस्न नपाओस् भनेर केही मानिसहरूलाई मूल ढोकामा नियुक्त गरे। अनि व्यापारीहरू पर्खालको मूल ढोकाको बाहिर पर्खिरहेका थिए। तिनीहरू पहिलो विश्राम दिनमा आए र मूल ढोकाहरू बन्द गरिएको थियो, र तिनीहरू दोस्रो विश्राम दिनमा आए र त्यस बेला पनि ढोका बन्द गरिएको थियो। त्यसपछि नहेमियाले तिनीहरूलाई भने, यदि तिमीहरू यहाँ फेरि पटक पटक आउँछौ भने म तिमीहरूको विरूद्धमा कार्यवाही गर्नेछु। तिनीहरूले जान्दथे कि नहेमियाले जे भन्छन् त्यसको गर्नेछन्, त्यसकारण तिनीहरू त्यसपछि कति पनि आएनन्। अहिले इसरायलीहरूको अर्को अपराध कामको फेरि नहेमियाले नहेमियाको नजरमा आउँदछ। 22-25 पदमा भनिएको छ, अनि सबात दिन पवित्र राख्न भनी मैले ती लेबीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनु भनी आज्ञा गरे। हे मेरो परमेश्वर, यो पनि मेरो निम्ति सम्झना रहोस् र तपाईँको महान प्रेममा आफ्नो कृपा म माथि रहोस्। त्यस बेला पनि कुनै कुनै यहुदाका मानिसहरूले अस्दोत, अम्मोन र मुआबका स्त्रीहरूलाई विवाह गरेको मैले भेटाए। तिनीहरूका बालकहरूमध्ये आधा अस्दोती भाषा बोल्थे अथवा अरू मानिसहरूको भाषा बोल्थे, र तिनीहरू यहुदाको भाषा बोल्न जान्दैनथे। मैले तिनीहरूलाई हप्काए र शराब दिए, मैले कुनै कुनै मानिसहरूलाई पिटे र जगल्ट्याए। मैले यसो भनेर परमेश्वरको नाउँमा तिनीहरूलाई शपथ खान लाए, तिमीहरू आफ्ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्ने छैनौ। नहेमियालाई यो कुराको पत्ता लाग्यो कि यहुदीहरूले अन्य जाति स्त्रीहरूलाई विवाह गरे। उसले अति नै कठोर मापदण्डहरू प्रयोग गरिरहेका थिए, तर तिनीहरूलाई त्यसको आवश्यक पनि थियो। देख्नुभयो, जागृतिले सधैँ सुधारतिर डोर्याउँछ। जब त्यहाँ जागृति हुन्छ, जुन कुराको शुद्धिकरण पवित्रकरणको आवश्यक हुन्छ, त्यो कुराहरूको शुद्धिकरण गरिन्दछ। जस्तै हामीले यो कुरा आजको वचन अध्ययनमा देख्यौं। जब नहेमियाको नेतृत्व मुनि जागृति आएको थियो, तब त्यहाँ सुधार कार्यहरू भएका थिए। जहाँ जब जागृति आउँदछ, त्यहाँ सधैँ सुधार काम हुँदछ। नहेमियाले यो कुरा भन्दै आफ्नो भनाइलाई अन्त गर्दछन्। 29-31 पदमा, हे परमेश्वर, तिनीहरूले पुजारी पदलाई र पुजारी गिरी र लेबीहरूको करारलाई अपवित्र गरेकोमा तिनीहरूको सम्झना रहोस्। यसरी मैले पुजारीहरू र लेबीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरे र तिनीहरूलाई आफ्नो आफ्नो काममा नियुक्त गरे। थरिएको समयमा दौराको दान ल्याउने र अगौटे फलको निम्ति पनि मैले व्यवस्था मिलाइदिए। हे परमेश्वर, तपाईँको निगाहमा मेरो सम्झना रहोस्। यी पदहरूले आफ्ना जाति इसरायलीहरूको आत्मिक कल्याणको निम्ति नहेमियाको महान योगदानहरूको सारांश दिन्छ। सबै विदेशीहरू अन्य जातिहरूलाई आफ्नो आदर, मान र उत्तरदायित्वबाट हटाइए, र पुजारीहरू र लेबीहरू तिनीहरूका आफ्ना उचित पेसाहरूको फर्काइदिए। मन्दिरको निम्ति भेटीहरूको दिने कामको फेरि पुनः आरम्भ गरियो। नहेमियाको अन्तिम शब्दहरू यिनै हुन्, हे मेरो परमेश्वर, मेरो हितको निम्ति यस कामको सम्झना रहोस्। हाम्रो परमेश्वरले आफ्नो वचनमा उसको कामको रेकर्डिङ गर्नुभएर उसको प्रार्थनाको अद्भुत रूपमा उत्तर दिनुभयो, जुन स्थायी सम्झना हो, सधैँको लागि सम्झना हो। परमेश्वरले उसलाई उसको हितको निम्ति याद गर्नुहुन्छ, सम्झना गर्नुहुन्छ, अनि म पनि नहेमियालाई उसको हितको निम्ति सम्झना गर्छु। म आशा गर्दछु तपाई पनि त्यही गर्नुहुन्छ। नहेमिया परमेश्वरका महान जन थिए।
Hallelujah,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।